ختم الله على قلوبهم وعلى سمعهم وعلى بصارهم غشاوة ولهم عذاب عظيم. فرمایا کہ یہ مسئلہ یہ سمجھ لینے قابل ہے جب آدمی فَإِذَا قَرَأْتَ الْقُرْآنَ فَاسْتَعِذْ بِاللَّهِ مِنَ الشَّيْطَانِ، جب آدمی قرآن کی تلاوت کرے تو اعوذ باللہ پڑھنا ضروری ہے، قرآن کا حکم ہے. لیکن جب درمیان آیت درمیان بیان کوئی آیت پڑھی جائے تو اس میں کیونکہ تلاوت کی نیت نہیں ہوتی، نیت اس کی شرح کی ہوتی. اسی طرح سورہ اخلاص، فلق اور ناس پڑھتے ہیں، اس میں بھی صرف بسم اللہ پڑھتے ہیں. ہم لوگ لاہور میں موجود تھے حضرت والا رحم اللہ تعالیٰ کے سامنے، حضرت نے کسی سے فرمایا معمولات کراؤ، تو میں معمولات شروع کیے، اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، قل هو اللہ احد. حضرت نے روک دیا، ٹھہر جاؤ. جی، معمولات میں صرف بسم اللہ الرحمن الرحیم پڑھیں. اس لیے ان چیزوں کو سمجھنا چاہیے، اس کی شرح نہیں دیکھتے. لوگ سمجھتے ہیں کہ ہر قرآن میں جو ہے تلاوت میں، تو یہاں تلاوت نہیں، اور یہاں وظیفہ پڑھا جا رہا ہے. یہ وظیفہ ایسا ہے جیسے دعا ہے، دعا اور وظیفے کے حالات الگ ہیں. وہ مستورات جو نماز ان کے جن دنوں میں ان کی نہیں ہوتی، اور ایسے ایام ہوتے ہیں جس میں نماز روزہ نہیں کر سکتی، تو ان ایام میں بھی وہ دعائیں ربنا آتنا فی الدنیا حسنہ مانگ سکتی. اگر اس کو قرآن کہا جائے تو قرآن پڑھنا ناجائز، لیکن دعا کے طور پہ اس کو مانگنا جائز. جتنی بھی مناجات مقبول کی دعائیں دعا کے طور پہ مانگنا جائز، تلاوت کے طور پہ کرنا ناجائز. اب یہ سب چیزیں اہل علم نے اس کو سمجھایا، اس کے بعد سمجھایا اس، کیونکہ آپ نے یہ بھی فرمایا، اب جیسے دعا میں کوئی ربنا ظلمنا انفسنا وان لم تغفر لنا سجدے میں پڑھ رہا ہے تو جائز ہی نہیں، بلکہ مستحسن ہے. دعا میں آپ نے فرمایا کہ سجدے میں انسان اللہ کے انتہائی قریب ہوتا ہے، انتہائی، تو وہاں پہ سجدے میں دعا مانگنی چاہیے. ہم لوگ تو 3 مرتبہ سے زیادہ پڑھنے کو گویا کہ اپنے لحاظ سے مکروہ سمجھتے ہیں، جلدی جلدی اٹھنا ہے بس. آرام سے نفل میں خاص کر آرام سے آدمی سجدہ کرے اور پھر اس میں جو ہے کچھ دعا مانگے، تو اگر اس میں یہ پڑھیں ربنا ظلمنا انفسنا اور ربنا آتنا فی الدنیا حسنا، تو اس میں کوئی حرج نہیں ہے. ورنہ عام حالات میں صحابی کہتے ہیں کہ آپ علیہ السلام نے ہمیں سجدے میں قرآن کی تلاوت کرنے سے منع فرمایا. اب تلاوت نہیں کی جائے گی سورہ بقرہ پڑھنے لگے سجدے میں کہ انتہائی قرب کا مقام ہے، چلو تلاوت کریں. وجہ کیا ہے؟ اس میں آدمی تذلل کی حالت میں ہے، ذلت ہے نا. آدمی کہاں پڑھا؟ اللہ کے قدموں میں، وہاں پہ اللہ کا قرآن نہ پڑھے. اللہ کا کلام عظمت والا ہے، قرآن پڑھنا ہے بیٹھ کے پڑھے، لیٹ کے بھی بلا وجہ نہ پڑھے. اگر کوئی مریض نہیں ہے تو لیٹ کے قرآن نہ پڑھے، بیٹھ کے بھی بلا وجہ ٹیک لگا کے نہ پڑھے جہاں تک ہو سکے. عذر اور چیز ہے، عذر میں تو ظاہر ہے بیٹھ کے کرسی میں بیٹھ کے بھی نماز کی گنجائش ہے، بہت ساری گنجائش، لیکن بغیر عذر کے بتایا جا رہا ہے، بغیر عذر کے. تو ان چیزوں کو سمجھنا چاہیے کہ بہت سے لوگ اس کو سمجھتے نہیں ہیں اور ہر جگہ وہی چیز چلاتے. اہل علم اس کی شرح فرماتے ہیں کہ اس کو اس طرح کرنا چاہیے. اسی طرح مجبوری میں کوئی اوپر بیٹھتا ہے، بہت سی جگہوں پر بڑے بڑے بوڑھے بیمار، بیمار ہونا ضروری ہے، صرف بڑا بوڑھا ہونا کافی نہیں کہ بڑے بوڑھے ہو گئے تو اب کرسی پہ نماز پڑھیں گے. بہت سے لوگ بغیر مسئلہ معلوم کیے ہوئے کرسی کھینچ کے بیٹھ جاتے ہیں، فلانے صاحب تو مجھ سے کم عمر ہے، وہ جب پڑھتے ہیں تو میں بھی پڑھ سکتا ہوں. وہ کم عمر ہے، ان کے گھٹنے میں تکلیف ہے یا کمر میں تکلیف ہے، وہ کرسی پہ بیٹھ کے نماز پڑھ سکتے ہیں، ہم اور آپ نہیں پڑھ سکتے چاہے عمر زیادہ بھی ہے. جب تک ایسی تکلیف نہ ہو کہ کھڑے ہو کے بیٹھنے اور کھڑے ہونے میں تکلیف ہو، اور پھر اس کے بعد ڈاکٹر سے بھی پوچھیں اور مفتی صاحب سے بھی پوچھیں، جب وہ بتا دے پھر کرسی پہ نماز پڑھنے کی گنجائش ہوگی. پھر بھی تو بہتر تو یہی ہے کہ آدمی اس میں بیٹھ کے پڑھے. لیکن اگر قیام کرنا بھی ضروری ہے اور قیام فرض ہے، قیام کر سکتا ہے تو پہلے قیام کرے گا. یہ سارے مسائل ہر آدمی اپنے لحاظ سے، ہر دوسرے کا ایک کا مسئلہ دوسرے پر منطبق نہیں ہو سکتا، کیونکہ ہر کی تکلیف الگ ہوتی ہے. کسی کے گھٹنے میں تکلیف ہے، کسی کے کمر میں تکلیف ہے، کسی کو اٹھنے بیٹھنے میں تکلیف ہے، کسی کو ایک حیط میں بیٹھنے میں تکلیف ہے، تو ہر ایک کا مسئلہ الگ ہوتا ہے. اس لیے ہر آدمی مفتی صاحب کے پاس جائے اور اپنا مسئلہ معلوم کرے، دوسرے کو قیاس کر کے شروع نہ کر دے. اور ایسے بھی نہیں فلاں نمازی صاحب نے فلاں صاحب سے پوچھا تو انہوں نے یہی کہا تھا، فلاں صاحب سے پوچھنا کافی نہیں ہے.
एक आदमी ने दूसरे आदमी से पूछा, भाई मेरा गधा बहुत बीमार है, तुम्हारा गधा बीमार था, तुमने क्या किया? कहा मैंने तारपीन का तेल पिला दिया था उसको। इतना ही कहा वो फौरन भाग के गया, उसने भी वही तेल पिला दिया उसको। थोड़ी देर में गधा पहले तो फिर भी बेहतर था, तड़प तड़प के मर गया। तो उसने कहा कि ये क्या, थोड़ा के कहा मेरा गधा मर गया, कहा तुमने पूछा था, मेरा गधा भी मर गया था। तो ये ऐसे ऐसों से मसला पूछने और डॉक्टर दवा पूछने से यही होता है, भाई किसी मुस्तनस से क्यों नहीं पूछते। लिहाजा फरमाया जो फतावों के देने पर जरी होता है वो जहन्नम की आग पर जरी होता है। तो ऐसे मसला चलते फिरते लोग बता भी देते, पूछते भी उससे, जो भी दाढ़ी वाला है या पुराना नमाजी है उससे मसला पूछ लिया, उसको क्या चारों क्या पता। बहुत से नमाजियों को नहीं पता क्या तहियात में उंगली को यूं करके उठा के इसी तरह रखना ये सुन्नत, वो इसी तरह गिरा लेते हैं, वो उन्होंने देखा देखी बस। अक्सर लोग ऐसा करते हैं, जबकि हकीम उल उम्मत को हजरत गंगोई ने अपने खतूत के जवाब में इस हदीस की तरफ तवज्जो दिलाई। हजरत थानवी ने पूछा ये कहाँ लिखा है, तो हजरत गंगोई जो इमाम अबू हनीफा वक्त थे उन्होंने इसकी इसकी निशानदेही की कि ये हदीस फला जगह पे है, ये बाबुल सलाह में नहीं है और बाबुल जो तहियात के बाब में नहीं है, बल्कि दूसरी जगह पे ये रवायत मौजूद है। तो ये सब हमारे बुजुर्ग बिला वजह थोड़ी करते हैं। तो बहुत सो को तो नमाज की अभी सुन्नतों का ही नहीं पता, वो मसला कैसे बताएंगे। तो मसला किसी मुस्तनद मुफ्ती से पूछना चाहिए और हर आदमी अपने, और इसलिए मैं कहता हूँ दारुल इफ्ता के मुफ्ती से पूछें। बहुत से आइम्मा भी मुफ्ती होते हैं लेकिन क्योंकि वो इफ्ता का काम नहीं करते, वो किसी और काम में लग जाते हैं। जैसे बहुत से आइम्मा है वो दर्स तदरीस नहीं कर रहे हैं और वो कायदा पढ़ा रहे हैं या कोई किसी भी काम में कर रहे हैं, कोई हरज की बात नहीं, लेकिन वो मसला बताने मसला भूल जाते हैं बहुत से। तो दारुल इफ्ता में बैठे हुए मुफ्ती का मसला बिल्कुल ताज़ा होता है। मैं जब भी हजरत मुफ्ती अब्दुल रऊफ सखरवी साहब को फ़ोन करता था, जब वो फ़ोन उठाते थे डायरेक्ट, तो फौरन जो मसला पूछा फौरन ऐसे जवाब देते जैसे इसी जवाब के इंतजार में, सवाल के इंतजार में बैठे थे, इतनी तेज़ी से जवाब, यूँ इसका ऐसा ऐसा। और दूसरे मुफ्ती से बाद में पूछो तो वो ज़रा सोचते हैं, फिर बाद दफ़ा जवाब में भी सायल मुतमइन नहीं होता कि जवाब देने में खुद कुछ तरद्दुद मालूम होता। इसलिए दारुल इफ्ता का मुफ्ती जो है वो जानता है। मुफ्ती रशीद अहमद साहब रहमतुल्लाह ताला से अल्हम्दुलिल्लाह बराए रास्त में फोन करता था, हजरत का नंबर था 9:30 से 10:30 तक, सुबह और रात दोनों एक ही वक्त था, सुबह में भी और रात में भी 9:30 से 10:30 तक फोन पे उनसे मसाइल पूछे जा सकते, जो मसला पूछो फौरन उसका जवाब मिलता था। लिहाजा मसला पूछना ये खुद एक सवाब है, आज इसको लोग सवाब नहीं समझते, बस जैसे एक नमाज पढ़ रहे हैं, किसी को हाथ बांधना नहीं आता, किसी को सजदे में आप देखें अक्सरों के हाथ यूं खुले होते हैं और कोहनी यूं होती हाथ यूं है, ये बिल्कुल सुन्नत के खिलाफ है, बिल्कुल सुन्नत, जबकि हाथ यूं सीधा हो और कोहनी भी खुली रहे और हाथ भी सीधा हो, ये कि अल्लाह ताला ने इन जोड़ों में ये रखा है, लचक रखी है कि हाथ सीधा रहेगा और बंद रहेगा। हजरत शेख ने फजाइल आमाल जैसी आसान किताब में लिखा है कि हजरत मुजद्दिद अल-फसानी रहमतुल्लाह ताला ने अपने मकतूबात में नमाजों की सुन्नत के बारे में बहुत ताकीद की है और उसमें ये बात फरमाई है कि सजदे में हाथों की उंगलियों का बंद करना और अत्तहियात में थोड़ा सा खोलना, अपनी हालत पे रखना, ये हुक्म और ये सुन्नत भी बिला वजह नहीं है, इसमें बहुत से राज हैं। हम राजों के चक्कर में नहीं पड़ेंगे बल्कि हम सुन्नत पे अमल करेंगे, राज और फवायद खुद ब खुद मालूम होंगे, खुद ब खुद अल्लाह ताला अता फरमाएंगे, मालूम हो या ना हो। जैसे खड़े होकर पानी पीने में क्या नुकसान है, बैठ के पीने में क्या फायदा है, हमारा अकीदा ये है कि आका का हुक्म है, तरीका है, हम बैठ के पानी पीते हैं, सारे फवायद हमें मिलेंगे, सबसे बढ़कर सुन्नत का सवाब हमें मिलेगा, हमें इस अमल करना चाहिए। जब किसी ने हकीम उल उम्मत के सामने किसी मसले में लाए तो लाल की और पूछा और ये इसकी क्या दलील है फलाएं, तो हजरत ने फरमाया कि इसको फलां साइंसदान ने भी लिखा है, जैसे पानी खड़े होके पीने में ये नुकसान है, बैठ के पीने में ये फायदा। तो उसने कहा हाँ अब तो बात समझ में आई, लॉजिकल बात है ना, लॉजिकल बात समझ में आ जाती। तो हकीम उल उम्मत ने फरमाया लॉजिक समझ में आ गई तो कलमा दोबारा पढ़ लेना, क्योंकि तुम्हें नबी अलैहिस्सलाम के इरशाद से समझ में नहीं आया, किसी काफिर साइंसदान की तहकीक से समझा तुम, लिहाजा हमें तो आका की सुन्नत पे अमल करना है, यकीनी तौर पर हम उसमें कामयाब होंगे। लॉजिक हर जगह नहीं चलती। हमारे हजरत मौलाना मदर साहब दामदार खातून फरमाते हैं वुजू टूटता कहाँ से है, बनाते कहाँ से, जहाँ टूटे वहाँ पानी से धो लेना चाहिए, वुजू फिर कायम हो गया, टूटता कहीं से है, बनाते, लॉजिक से आ ही नहीं सकता। तू दिल में तो आता है, समझ में नहीं आता। मैं जान गया बस तेरी पहचान यही है। और हकीम उल उम्मत फरमाते हैं कि मेरे मामू से एक बुद्धिस्ट ने कहा कि हमारा सब ہمارا پورا جو دین ہے وہ عقل کے پیرائے میں ہے, سب چیزیں سمجھ میں آتی ہیں, اور تمہارا دین تو سمجھ میں نہیں آتا. فرمایا یہی فرق ہے, اور یہی اس کی علامت ہے کہ تمہارا دین زمینی ہے, ہمارا آسمانی ہے. کہ ہماری چیزیں عقل میں نہیں آتی, ہم امر تعبدی پہ ایمان لاتے ہیں, جو اللہ تعالیٰ نے حکم دے دیا, جب وہ حکم دے تو حلال ہے, سمجھ میں نہیں آتا. یم حق اللہ الربا و یربی الصدقات. اب بتائیے اللہ تعالیٰ فرما رہے کہ اللہ تعالیٰ صدقات کو بڑھاتے ہیں اور سود کو گھٹاتے ہیں. نظر تو الٹا آ رہا ہے, لیکن ایمان یہ لانا ہے کہ سود سے مال گھٹتا ہے, بے برکتی آتی. آج مقروض ہے پوری قوم, ہر وقت ہر آدمی پریشان ہے. کیوں؟ یہ سود کی نحوست ہے. تو یہ ہمارا تو یہ ایمان یہ ہے جو عقل کے خلاف ہے. ضروری نہیں ہے کہ ساری چیزیں عقل میں آ جائیں, لیکن اس کے اور اگر آئے تو اس کے لیے عقل بھی ویسی ہونی چاہیے. ہر آدمی کی عقل ویسے نہیں ہوتی. جیسی عقل صاحب بہادر کی ہوتی ہے, سیٹ اور مالک کی, وہ پڑھا لکھا اور پورا کمپنی اور پورا ادارہ چلاتا ہے, وہ عقل ایک خادم کی نہیں ہوتی. اس کو جو کہا جاتا ہے یہ کام کرو, اور اس کے کام کے علاوہ کچھ ہے تو وہ کرتا نہیں ہے. اس کے جو دیکھو دیکھ کے آؤ دروازے پہ کون ہے, وہ دیکھ کے آ گیا کون ہے, آدمی کھڑا ہے, اس کا نام تو پوچھ لیتے کہ پوجا نام پوچھنے جاؤ, نام کیا ہے, کہاں سے آئے, کس کام کے, وہ بےچارا اتنا اس کو پتا ہوگا. لہٰذا ہر آدمی کی عقل بھی مختلف. اس لیے دین نام ہے ماننے کا, نہ کہ جاننے کا. اس لیے اصل چیز سنت کی اتباع ہے. اس لیے طبیعت پر عقل کو غالب رکھے, اور عقل پر شریعت کو غالب رکھے, اور سنت کو غالب رکھے. اللہ تعالی ہمیں عمل کی توفیق عطا فرمائے. الحمدللہ رب العالمین.